یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 518.
اور اس کے دل کے اندر صفائی پیدا ہوتی ہے. دنیا کے وہ ممتا مایا میں پھنسے ہوئے لوگ, ان کو اتنے ٹائم بھی نہیں ملتا, اتنا خیال بھی نہیں آتا کہ ان کو اپنی آخرت کا خیال آوے. یہ ایک جگہ ہم کو تھوڑا سا مینا مارا ہے, دن گمایو پرتا ڈھونڈتا ہمیں آپ گمائی سوئے بچ پڑیا ایسا جیون بھائی ایسا نہ جیو سوئے. سارا دن دنیا کے کام کاج میں مچھر میں نکالا, رات سو کے نکال دی, پھر کہتے ہیں بھٹ پڑیا ایسا جیون, شرم ہے ایسی زندگی کے اوپر. اے بھائیو, اس طرح کا جیون ایسی زندگی مت گزارو. جب تک انسان کے دل کے اندر وچار پیدا نہیں ہوتا کہ مجھے کیا کرنا چاہیے, میرے اوپر فرض کیا ہے, اس کے من کی جاگرتی ہو جائے, پھر اس کو یہ شوق لگتا ہے کہ میں زندگی کروں. مت انسان ایسے اچھے ہوتے ہیں کہ ان کو بچپن سے عبادت کا شوق ہوتا ہے, اور بات ایسے ہوتے ہیں کہ ساری زندگی انسان کی اگنورنس میں نکل گئی. میں آج آپ کو یہ جو لا آف کرما ہے, یعنی ہمارے اعمال کی بات ہے جو ہم کو عبادت میں بہت کام آتی ہے, اس کے اوپر میں تھوڑا دھیان کھینچنا چاہتا ہوں. میں نے ابھی آپ کو عرض کی کہ بہت سے لوگ ایسے ہوتے ہیں کہ وہ بچپن سے ہی عادت ہوتے ہیں, مذہب پرست ہوتے ہیں, مذہب کی طرف ان کی ولن ہوتی ہے, اور بعض ایسے ہوتے ہیں کہ ساری زندگی ان کی نکل جاتی ہے, بنا آواز سنتے ہیں, لوگوں کی باتیں سنتے ہیں, سمجھانے میں آتا ہے مگر ان کو اس بات کا تو خیال نہیں آتا. دو قسم کی جو باتیں میں نے آپ کے سامنے رکھی, اس کے درمیان بہت سی چیزیں ہیں. بعض آدمی شریعت کے اندر غفل ہوتے ہیں لیکن بعد میں ان کو سمجھ آتی ہے, اور ایسا بھی ہے دنداروں کے بعض آدمی اچھے ہوتے ہیں, عابد ہوتے ہیں, مگر آخر عمر میں جا کے وہ پھسل جاتے ہیں اور شیطان کے فرق میں آ جاتے ہیں. ایک بات تو سچ ہے, رسول اکرم صلی اللہ علیہ وآلہ وسلم فرمایا, کسی شخص نے پوچھا یا نبی خدا کی سب سے بڑی بخشش کیا ہے, تو حضور نے فرمایا خدا کی سب سے بڑی بخشش جو ہے وہ ایمان ہے. جب انسان کو خدا کے اوپر ایمان آ جائے تو نبی فرماتے ہیں یہ سب سے بڑی بخشش ہے, اور سچ بات ہے یہی, جب ایمان آتا ہے تو اس کو خدا تعالیٰ کے فرمان کے اوپر عمل کرنے کی توفیق ہوتی ہے. ایمان سب سے بڑی چیز ہے. لیکن میں نے آپ کے سامنے جو یہ دو مثالیں دی کہ بعض بچے چھوٹی عمر سے ہی مذہب پرست اور عابد ہوتے ہیں اور ساری زندگی خدا کی عبادت میں نکالتے ہیں, ایسے بڑے جیو وہ ہوتے ہیں کہ انہوں نے اپنے پاسٹ جنم کے اندر ایسی اچھی کمائیاں کی ہیں, اس کے عوض میں خدا نے ان کو روحانی پدھتی یا روحانی لیول میں بخشش دی ہے. پاسٹ لائف ہماری ہے, آج کی دنیا کے اندر کیونکہ ہم نے گئے لگ بھگ 40-50 برس سے اپنے مذہب کی صدی آہستہ آہستہ چھوڑ دی, بڑی عمر کے لوگ ہماری جماعت میں سے گزرتے گئے, اور پڑھائی لکھائی کے کارن سے ہمارے جوان بچوں نے اپنے مذہب کی صدی میں سے تھوڑی غفلت کی, اس وجہ سے گئے 40-50 برس کے اندر ہماری جماعت میں سے ایسی بہت سی چیزیں جو مذہب میں سکھائی جاتی تھی وہ کمتی ہوتی گئی, اور آج کا جو جوان ہے وہ اس بات کو نہیں مانتا کہ کرما جیسی یا پاسٹ لائف جیسی کوئی چیز ہے. مگر دینداروں, یہ بات سچ ہے, انسان کی یہ پہلی لائف نہیں ہے جو آج ہم بیٹھے ہیں, हो सकता है कि हम में से किसी की ये आखिरी लाइफ हो, हमारे पीरों के कलाम के अंदर से जो हमें बताया गया है उसके हिसाब से मैं आपको हर्ष करता हूँ कि तीन नंबर फरमाया कि इंसान को आठ अवतार मिलते हैं, यानी उसे आठ दफा अपनी रूहानी जिंदगी को डेवलप करने के लिए आठ चांसेस मिलते हैं, आठवां चांस आखिरी है। हमारे वो भाई कि जो मिडल ईस्ट के अंदर या ईरान अफगानिस्तान चाइना वगैरह में रहते हैं, उन लोगों के पास ऐसी डिटेल मजहब की न जा सकी। एक वजह तो यह थी कि अब्बासी खिलाफत के जमाने के अंदर हमारे इमामों ने राज किया, इजिप्त में भी और आलमूस के अंदर भी। इन अब्बासी ताकतों की दुश्मनी की वजह से हमारे बहुत से जो दाई थे उन्होंने एक ही काम किया कि किसी न किसी तरह से इसका काम हो रहे दावत का और लोगों को इमाम की शनाख बताई जाए। बहुत गहरी और ऐसी डिटेल जो न बता सके, एक तो वक्त न था और दूसरा यह हुआ कि जो कुछ भी हमने लिखा भी तो आलमूस सिर्फ बर्बाद हो गया। 6 लाख हमारी मैन्युस्क्रिप्ट जला दी गई, पानी में डाली गई और डिस्ट्रॉय कर गई। इसके लिए उस जमाने के अंदर हमारा जो इल्म था वो हमारे हाथ से निकल गया, मगर उससे बहुत पहले से ही आलमूस का राज कायम हुआ। उस वक्त से ही हमारे पीरों ने हिंदुस्तान के अंदर उस इल्म को हिंदी जबानों के अंदर लिखना शुरू किया, आज जिसको हम जिनानिक लिटरेचर कहते हैं। इसलिए वो तमाम चीजें जो जिनानों में है हमारे इन भाइयों को न मिल सकी कि जो फारसी और अरबी के अंदर ही रहे। इनमें सबसे बड़ा काम सैयद नासिर खुसरो ने किया, आसिफिन सभा ने किया, दाई अब्दुल अत्ता अब्दुल मलिक अत्ताश ने किया, मोइनुद्दीन चिश्ती लालसी थे, काजी नौमान थे। हालांकि काजी नौमान जो थे वो थियोलॉजियन नहीं थे, वो लॉ और जूरिस्प्रूडेंस के अंदर बहुत काम करते रहे, मगर हमारे पीरों ने इन हकीकतों को कि जो पुराने शरीफ के अंदर छुपी हुई बातें हैं उनको हमारे सामने खोल के रख दिया। कुरान में 27 जगह 27 आयतें ऐसी हैं कि जिनके अंदर हमारे लिए बहुत बड़ी समझ की बात है, और इसमें अल्लाह ताला फरमाता है कि तुम्हारी पास्ट लाइफ जो थी वो तुम्हारे कर्म और आमाल के साथ तुम्हारे सामने आती है। अगर आप कुरान पढ़ो तो अमल जिसको हम कर्म कहते हैं, जिसको हम एक्शन कहते हैं, कुरान इससे भरा हुआ है, कुरान पाक भरा हुआ है। मैं ये टॉपिक के ऊपर इस माल के अंदर दलील और दाखिले के साथ डिटेल्स में नहीं जाना चाहता, मगर हमको हमारे इमामों के फरमान में से ये बात मिलती है। मौलाना सुल्तान मोहम्मद सल्लल्लाहु अलैहि ने हमको दो जगह मौलाना रूमी का दाखिला दिया है कि मौलाना रूमी था वो सोचा करता था कि मैं जिंदगी से पहले कहाँ था, तो मौलाना फिर उसकी डिटेल्स बताई हूँ जो मखमली रूमी के अंदर है कि मैं पहले पत्थर था, पत्थर में से मैं वनस्पति में वेजिटेशन में आया, कीड़े मकोड़ों में आया, जानवर बना, मैं बंदर बना और बाद में इंसान तक में इवॉल्व होके आया। ये सारी एक्सरसाइज चीजें अरबी जबान का लफ्ज जो हम यूज करते हैं एवोल्यूशन के लिए वो इर्तका है, इंसान इवॉल्व हुआ। हमारी पास जिंदगी के कारण से हमको इस दुनिया के अंदर अपने जीव की ऊंची नीची लेवल मिलती है। कुरान में एक और इशारा है, खुदा फरमाता है कि कभी कभी हम रूहानियों में से या फरिश्तों में से दुनिया के अंदर इंसानों को भेजते हैं, यानी फरिश्ते रूहानियां खुदा के हुक्म से दुनिया के अंदर इंसानी शक्ल लेके इंसान के तौर पे पैदा होकर आती है। यकीन से इशारा करता है कि इंसान महज यही इवॉल्व होकर ही नहीं आता, बल्कि बाद ऐसी रूहानियां जो दुनिया के अंदर अच्छे काम करके फरिश्तों की मंजिल तक चली गई, आलम मलकूत में चली गई, तो खुदा कभी कभी उनको जमीन से नीचे भेजता है। اس دلیل کے ساتھ ایک اور واقعہ اللہ تعالیٰ اپنے قرآن پاک میں فرماتا ہے کہ خدا تعالیٰ نے فرشتوں کو ایک دفعہ اکٹھا کیا تو کچھ فرشتے ایسے تھے کہ جو کہتے تھے کہ یا اللہ انسان کے اوپر تیری اتنی مہربانیاں اور انسان کے اوپر تیری اتنی نوازشیں ہیں کہ ہم فرشتے ہیں تیرے حضور میں رہتے ہیں تیرا حکم مانتے ہیں مگر جو بخشیشیں اور رحمتیں تو نے انسان کو دے رکھی ہیں ہم کو وہ نصیب نہیں. تو خدا تعالیٰ نے ان کو کہا کہ تم میں کون ایسے ہیں کہ جو اس امتحان میں پورے ہو سکے کہ جس طرح انسان ہوتا ہے. وہ فرشتے کھڑے ہوئے, انہوں نے اپنے آپ کو پیش کیا کہ یا اللہ ہم اس امتحان میں سے نکلیں گے. ان فرشتوں کا نام تھا ہاروت اور دوسرے کا نام تھا ماروت. قرآن میں ہاروت اور ماروت کا ذکر کیا گیا ہے اور ہمارے پیروں کے گنانوں کے اندر بھی ہے, رسول اکرم کی حدیثوں کے اندر ہے. مشہور قصہ ہے یہ ہاروت اور ماروت کا. قرآن نے کہا تھا جاؤ میں تم کو زمین پہ بھیجتا ہوں, تو یہ دو فرشتے انسانی شکل کے اندر زمین پر آئے, ایک شہر میں اترے. انسان کے اندر جو خدا نے انٹیلیجنس اور عقل دی ہے, فرشتوں کے اندر وہ چیز نہیں ہے. فرشتے پیورلی نور ہیں اور اللہ کے حکم کو مانتے ہیں. فرشتے کبھی خدا کی نافرمانی نہیں کرتے, خدا نے ان کو بنایا ہی اسی لیے. اور فرشتوں کے سامنے وہ چیزیں نہیں ہیں کہ جو انسان کے سامنے ہیں. فرشتوں کی بیویاں نہیں ہیں, فرشتوں کے بچے نہیں ہیں, فرشتوں کو کھانے پینے کی حاجت نہیں, فرشتوں کو کاغذ اقرار کرنے کی ضرورت نہیں, فرشتوں کو نیند کی ضرورت نہیں, فرشتے تھکتے نہیں, فرشتے بیمار نہیں ہوتے. یعنی انسان کو وہ تمام چیزیں اس کے سامنے اس کی کمزوریاں بن کے آتی ہیں, فرشتے ان تمام چیزوں سے اوپر ہیں. لیکن اب وہ انسان بن کے جب زمین سے آئے تو خدا نے کچھ انسان کی بخشیشیں, انسان کی کچھ عادتیں یا نیچر ان کو بخش دی. جس شہر میں یہ اترے تو گھومتے پھرتے انہوں نے ایک جگہ بہت سے لوگوں کو اکٹھے دیکھا. نزدیک جا کے دیکھا تو ایک خوبصورت لڑکی ناچ رہی. اب جب خدا نے ان کو انسان کی تھوڑی سی نیچر بخش دی تو انسان کی نیچر کے اندر خاص طور پہ مرد جب کسی خوبصورت عورت کو دیکھتا ہے تو اس کی طرف موہت ہوتا ہے. انہوں نے ایسی خوبصورت لڑکی عورت کبھی دیکھی نہیں تھی, حیران ہو گئے اور اس کی طرف کھینچتے گئے. نزدیک پہنچے, اس کے ڈانس کے اوپر, اس کی اداؤں کے اوپر موہت ہو گئے. جب اس نے اپنا ڈانس پورا کیا تو ایک فرشتہ آگے گیا اور اس نے اس کا ہاتھ پکڑا, اس نے ہاتھ چھڑا لیا. کہنے لگی کہ دیکھو مجھے ٹچ مت کرو. تو کہنے لگے کہ چل تو ہمارے ساتھ چل. اب وہ عورت بڑی خوشیاں تھی, اس نے وازوں کے اندر مولویوں وغیرہ سے عالموں سے سنا تھا کہ فرشتے جو ہوتے ہیں وہ کبھی کبھی زمین کے اوپر آتے ہیں انسانی شکل میں, مگر ان کے شیڈو نہیں ہوتے. اب اس نے دیکھا کہ تمام آدمیوں کے شیڈوز ہیں مگر سورج چمک رہا ہے اور ان دو فرشتوں کے شیڈو نہیں. وہ فوراً پہچان گئی کہ یہ دو انسان نہیں ہیں, یہ فرشتے ہیں. اب یہ لوگ اس کی خوبصورتی سے موہت ہو کے جب انہوں نے کہا کہ ہمارے ساتھ چل, تو اس نے کہا کہ دیکھو میں ایک سڑک پہ جاؤں, تم اپنا اس میں اعظم مجھ کو بتاؤ. ہر ایک فرشتے کے پاس اس میں اعظم ہے اور وہ اس میں اعظم ان کے لیے چیلنج ہے. جیسے ہی وہ اس میں اعظم کا جاپ کرتے ہیں وہ آسمان پہ چلے جاتے ہیں. مطلب کہ فرشتوں کے اندر اڑنے کی, ادھر ادھر موو ہونے کی, گریٹ ویلوسٹی اور سپیڈ میں جانے کی جو ضرورت ہے تو وہ ان کے اس میں اعظم پر ہوتی ہے. میں آپ کو ایک اور ایسی چیز بتاؤں کہ جو آپ نے کبھی شاید نہ سنی ہو گئے. قرآن شریف میں اللہ فرماتا ہے کہ ہم نے جو فرشتے بنائے ہیں, بعض فرشتوں کے دو پانکھ ہیں, پانکھ یعنی رنگ, بعض فرشتوں کے تین پانکھ ہیں, बाल परिसर के चार पांच हैं। अभी ये जो पांच है जिसको हम बीच कहते हैं वो इन पंछियों की तरह बर्ड की तरह ऐसा नहीं है। यहाँ खुदा का इशारा कहने का ये है कि उनको उड़ने की ताकत है उनमें, जिस तरह से आपने देखा होगा ऐसे एरोप्लेन है तो जिनके दो इंजन है, ऐसे एरोप्लेन है ट्राइडेंट टाइप के जिसमें तीन इंजन है, ऐसे एरोप्लेन है बोइंग टाइप के जिसके चार इंजन है। अब अल्लाह ताला कुरान के अंदर ये कहते हैं कि फरिश्तों से दो दो पांच है, तीन तीन है, चार चार है, तो ये कौन से पांच? ये इसमें आजम है। आम फरिश्तों के अंदर एक इसमें आजम भी है एक इंजन, बाल फरिश्तों में दो इंजन है लेकिन उनके पास दो इसमें आजम है, बाल फरिश्तों के पास तीन इसमें आजम है, बाल के पास चार इसमें आजम है। ये चार चार तीन तीन दो दो या एक एक इसमें आजम जो है ये हमारे अंदर भी है। जब हम पहली दफा मौला के पास जाते हैं तो मौला हमको एक शब्द देता है, एक इसमें आजम मिलता है, कुछ उसमें तरक्की करने के बाद किसी बदलाने के लिए मौला के पास जाते हैं तो मौला उसको दूसरा इसमें आजम देता है। लोग बाल ऐसे आदमी भी हैं तो वो दूसरी दफा किसी बदलाते हैं तो मौला उसको नया इसमें आजम देता है, ये तीन हो गए। मैंने ऐसे लोगों को भी देखा है कि उन्होंने जिंदगी के अंदर चार पांच दफा इसमें आजम बदलाए। हर एक इसमें आजम एक कुवत है, एक एनर्जी वाली प्रोड्यूस करने वाली इंजन की तरह है, और हकीकत में इसमें इसमें आजम के अंदर ऐसी ताकत है कि इंसान जो चाहे से कर सके। हमने इस इंजन को कभी यूज नहीं किया, हम कभी कभी इस इंजन को चलाने की कोशिश करते हैं तो अगर नहीं चलता तो हम छोड़ देते हैं, अगर किसी वक्त ये इंजन चल जाता है तो थोड़ी देर के बाद ठंडा हो जाता है, फिर हम कोशिश करते हैं लेकिन अच्छी तरह से इस इंजन को गर्म करके चला के और हवा में उड़ के ऐसा काम करने वाले तो हमारी जमात में बहुत ही थोड़े लोग हैं। इसमें आजम एनर्जी है, इसमें आजम एनर्जी है, इसमें कुव्वत है, हमको उसका यूज करना सीखना चाहिए, उसका इस्तेमाल होना चाहिए। अगर आपने इंजन के अंदर नहीं डाला कूलेंट जिसको कहते हैं, यानी उसको कूल करने वाले एक ऐसा केमिकल होता है तो जो आमतौर पर कनाडा या अमेरिका यूरोप जहां बर्फ पड़ती है ताकि इंजन बहुत गर्म ना हो जाए, इंजन चलाया जा रहे तो उसमें गर्मी आ जाती है। अगर समर टाइम के अंदर जो ट्रॉपिकल कंट्रीज हैं उनके अंदर इंजन जल्दी गर्म हो जाते हैं, फिर उनको कूल करने के लिए उसमें कूलेंट डालते हैं कि एक्सेसिव हीट न निकले, क्योंकि अगर एक्सेसिव हीट हो गई तो इंजन स्टॉप हो जाता है। इसी तरह से एक और बात है कि जो बहुत ठंडे बर्फ वाले मुल्क हैं वहां ये जो गाड़ियां और एरोप्लेन चलाते हैं तो एक और केमिकल होता है तो जो उनको बिल्कुल जाम करने के लिए फ्रीज करने न दे रहे, इंजन स्टार्ट होता है तो इतना जम जाता है ठंडी से तो वो फ्रीज हो जाता है। कैलगरी और एडमंटन में जो अपने लोग रहते हैं वो विंटर के अंदर जब नीचे गाड़ी पार्क करते हैं अपने गैरेज में तो सारी रात वो प्लग में रखते हैं, इंजन को प्लग कर देते हैं ताकि सारी रात इंजन उसके आजू बाजू में ट्रॉयल होता है तो इंजन गर्म रहे, सुबह उसको स्टार्ट करो तो स्टार्ट हो जाता है। अगर किसी दिन प्लग इन करना भूल गए तो इंजन तो जितने भी सिलेंडर हैं और उसका ऑयल है तो इतना थिक हो जाता है कि गाड़ी चलती नहीं, उसको गर्म करना पड़ता है। ये बातें मैंने इसलिए कही ताकि हमें दलील के तौर पर एग्जाम्पल मिले। हमारा ये इंजन जिसको हमने इसमें आजम कहा है एनर्जी प्रोड्यूस करने वाला, इसको भी बाज केमिकल की बाज चीजों की जरूरत है, और वो केमिकल या वो चीजें क्या है? दक्षिण है, दुआ है, अच्छे नेक आमाल है, जिस तरह से ट्यूनिंग होनी चाहिए इंजन के अंदर और सिंक्रोनाइजेशन होनी चाहिए, इसी तरह से हमारे जो आमाल है ना वो ट्यूनिंग की तरह है। तो अल्लाह ताला के जो फरिश्ते जो थे इसमें आजम यूज करके वो उठते हैं, इसमें आजम की ताकत से उनकी स्पीड और हाइट में फर्क पड़ता है। वो फरिश्ते के जो एक पंख वाले या दो पंख वाले हैं वो चार पंख वालों के फरिश्तों की ऊंचाई और स्टेज पर नहीं पहुंच सकते। जब इस औरत ने कहा कि तुम इंसान नहीं हो तो ये हैरान हो गए कि भला इसको कैसे पता लगा कि हम इंसान नहीं है, और इसके लिए एक नई चीज थी। मगर इंसान के अंदर जो इंटेलिजेंस भी है उसके अंदर वो बहुत सी चीजों को कैलकुलेट कर सकता है, बहुत सी चीजों के लिए वो सोच सकता है, और बहुत सी चीजों के लिए वो अपना ओपिनियन बयान कर सकता है। तो वो एक दूसरे को देख के हैरान हो गए, अब पर इसको झूठ नहीं बोलते। तो उन्होंने कहा हाँ सत्य हम इंसान नहीं है, तो तुम फरिश्ते हो। उन्होंने कहा हाँ, अच्छा मैं तुम्हारे साथ जाऊंगी, एक तरफ से तुम अपना इसमें आजम मुझको बताओ। अब उसकी खूबसूरती को खुदा ने ऐसा बनाया था, और उन फरिश्तों को क्योंकि ये टेस्ट के लिए गए थे, खुदा ने इनके अंदर जो इंसानी नेचर खासतौर से टेम्पटेशन वगैरह है वो रख दी थी। फरिश्तों में टेम्पटेशन है ही नहीं, मगर अब क्योंकि वो इंसान की शक्ल में है तो इनके अंदर ये टेम्पटेशन भी थी। उसकी खूबसूरती के ऊपर मोहित होते, अपनी अकल खो बैठे, और इन फरिश्तों ने अपना इसमें आजम बताया। इसमें आजम सुनकर उस औरत ने आंखें बंद की, खुदा के दरबार में अपने गुनाह की माफी चाही कि आए ना आज तूने मेरे ऊपर इस कदर बख्शिश दे दी तो मुझे यथाशक मेरे गुनाहों की वजह से भी तूने मुझे माफ करके इसमें आजम की बख्शिश की। जैसे ही उसने इसमें आजम को बोला वो इसी बदन के साथ आसमान के ऊपर चली गई, और बहुत ऊपर जाकर उसका बदन छटा वो जल हो गया, और वो खुद फरिश्ता बन गई। और फरिश्ते हैरान परेशान, अब इसमें आजम बोल देने से खुदा ताला की न फरमाने इसलिए वो उड़ न सके, इसलिए रह गए। अब उन्होंने बहुत पछतावा किया। खुदा ताला ने फरमाया कि तुमने मेरा सामना किया, मैंने इंसान के ऊपर जो बख्शिशें उतारी हैं उस पर तुमको हैरानी हुई, हसद का लफ्ज नहीं लगाया। लेकिन खुदा ताला ने फरमाया कि तुम्हें और दूसरे फरिश्तों को लेसन देने के लिए मैं कयामत तक जब तक से दुनिया में इंसान मौजूद है मैं तुम्हें चाहे बाबुल के अंदर यानी बेबीलोनिया में, यह वाकया बेबीलोनिया का है और बेबीलोनिया इराक में है, बगदाद से थोड़ा ऊपर 50-60 माइल के ऊपर पुराने रूइंस हैं बेबीलोनिया के, ये वाकया उस जगह का है। और खुदा ने वहां एक कुआं है जो आज वो कुआं बंद हो चुका है, अल्लाह ताला ने उनको ऊंधे मुंह नीचे पांव ऊपर इस कुएं में लटका रखा है, और वो कयामत तक लटके रहेंगे, कयामत तक वो अपनी तौबा मांगते रहते हैं। मगर खुदा उनकी तौबा को उस दिन कबूल करेगा कि जब तमाम दुनिया का हिसाब किताब कंप्लीट हो जाएगा। ये कुरान का किस्सा है, अंदारे हमारे पीरों से जिन्हें के अंदर भी हारूस मारूस का जिक्र है। ये बात मैंने क्यों सुनाई, दो वजह से। एक तो ये कि जैसा खुदा ने फरमाया कि मैं कभी कभी फरिश्तों में से इंसान बना के लोगों की भलाई के लिए मैं दुनिया में भेजता हूं, बाद नबी भी फरिश्तों में से उतरते हैं। बहुत से फरिश्तों में से जो हाई क्लास फरिश्ते जिनको अरबी जबान के अंदर मलाइकातुल मुकर्रबीन कहते हैं, वो फरिश्ते के जो मौला के हुजूर में रहते हैं, उनमें से किसी किसी फरिश्ते को हुक्म होता है कि जमीन पे जाओ और खुदा उनमें से उनको नबी बनाता है। यही मैं कुरान के दलील से आपको कह रहा हूं। तो ऐसी बार दफा अमुक रूहें ऐसी ऐसे चीज होते हैं कि जो आलम मलकूत में है, और कभी कभी खुदा के हुक्म से तो मिशन लेकर दुनिया में आते हैं। चार दरजे मशहूर हैं हमारे रूहानी और फिल्म की साइड में, आलम नासूत में हम लोग रहते हैं, जानवर वगैरह हैं वो लोग, वो चीजें या तो वो सांस लेती हैं जैसे कि जानवर और इंसान, और या वो चीजें कि जिनमें सांस नहीं मगर वो जानिब है सॉलिड है जैसे कि पत्थर और पहाड़। जब इंसान मर जाता है उसकी जो रूह है अगर वो आदित है इंसान नेक है तो खुदा उनको आलम मलकूत में जगह देता है। आलम मलकूत का मतलब वर्ल्ड ऑफ द एंजल, ہماری اس دنیا اور عالم ملکوت کے درمیان ایک اور ایسی جگہ ہے جس کو برزخ بھی کہتے ہیں. مومنوں, یہ ہماری جو زمین ہے اس کے ارد گرد ایٹموسفیئر ہے. یہ ایٹموسفیئر جیسے جیسے ہم اوپر جائیں تیسے تیسے تھن ہوتا جاتا ہے. زمین کے نزدیک زمین کا ایٹموسفیئر جو ہے وہ بہت تھک ہے, اس میں ڈسٹ بھی ہے اور اس کے اندر بہت سے فلائنگ آبجیکٹس اور پارٹیکلز ہیں. جیسے جیسے ہم اوپر جائیں تیسے تیسے اس کی تھکنیس گھٹتی جاتی ہے اور ایئر ایٹموسفیئر تھن ہو جاتا ہے. اگر کوئی ایروپلین میں بیٹھ کے ہم 8-10 ہزار فٹ سے زیادہ اوپر چلے جائیں اور اس ایروپلین کے اندر اگر پریشرائز سسٹم نہیں تو ہم کو لنگس میں تکلیف ہوتی ہے, کیونکہ آکسیجن بہت کم ہو جاتی ہے. ایئر تھن ہو جانے کی وجہ سے ہم کو سانس میں ڈفیکلٹی ہوتی ہے. اگر ہم بغیر پریشرائز سسٹم کے 30-40 ہزار فٹ اوپر چلے جائیں اور 10-15 منٹ اس حالت میں اگر رہیں تو انسان بے ہوش ہو جائے گا. اس کی آکسیجن اتنی گھٹ جائے گی تو اس کے سسٹم کو قائم نہیں رکھ سکے گی. اگر 50-60 ہزار فٹ اوپر چلے جائیں اور پریشرائز سسٹم نہیں تو انسان مر جاتا ہے تھوڑے ٹائم کے اندر. یہ جو ایٹماسفیئر ہے یہ لگ بھگ 250 سے 300 اور بعض جگہ 350 مائل تک ہے. ساری دنیا کے ارد گرد اس کی تھکنیس کبھی کم ہوتی ہے کبھی زیادہ ہوتی ہے. یہ جو اوزون کی جو لیئر ہے یہ اسی سلسلے کے اندر 300-350 مائل میں اوزون کی لیئر ہے جو حقیقت میں ایک پتھر کی طرح ایک کور کی طرح باہر کی سورج کی جو بہت پاورفل کرنیں ہیں زمین پہ خدا اس کو آنے نہیں دیتا, نہیں تو انسان اور یہ جتنی بھی دھرتی ہے یہ جل کے بالکل راکھ ہو جائے. خدا تعالیٰ نے قرآن میں ہمیں ایک اور بھی ذکر کیا ہے. یہ ساری باتیں میں آپ کو اس لیے کر رہا ہوں کہ یہ باتیں اگر آپ جانیں گے تو کبھی کبھی آپ کو عبادت میں جو ایکسپیرئنس ملیں گے یہ باتیں آپ کو وہ ایکسپیرئنس سمجھنے کے اندر مدد روپ بنے گی. خدا تعالیٰ فرماتا ہے کہ ہم نے زمین کے ارد گرد ایسے پروٹیکشن کیے ہوئے ہیں, ایسی فورٹیفیکیشن کی ہے کہ شیاطین جو ہیں یعنی ایول اسپرٹس جو ہیں ہم ان کو زمین پہ پہنچنے نہیں دیتے, کیونکہ ہم نے ایسا بندوبست کیا ہوا ہے کہ یہ جو شیاطین ہیں, شیاطین شیطان کا پلورل ہے, ان کو ہم ایول اسپرٹس کہتے ہیں. فرماتا ہے خدا کہ جب ایول اسپرٹس دنیا کی ایٹموسفیئر میں انٹر ہونا چاہتے ہیں تو ہم فوراً اس کے پیچھے ایک آگ کا گولا بھیج دیتے ہیں. یہ آگ کا گولا کیا ہے؟ یہ میٹیورز ہیں جو سورج میں سے نکلتے رہتے ہیں. ہر لحظہ یعنی ایوری 20 منٹ سورج تف کرتا ہے, کھانسی کرتا ہے, اور جب سورج کھانستا ہے تو اس کے اندر کروڑوں ٹن جتنے یہ میٹیورز نکلتے ہیں, آگ کے گولے نکلتے ہیں. آپ نے کبھی کبھی دیکھا ہے آسمان میں رات کے وقت فائر کا گولا ایسا لمبا چل کے پھر بجھ جاتا ہے, یہ میٹیورز ہے. اس کو عربی زبان میں قرآن میں سہاب طاقت کہا گیا ہے. یہ جو میٹیورز ہیں خدا اس میں اشارہ کرتا ہے کہ شیطانوں کو مارنے کے لیے ہم ان کے پیچھے آگ کے گولے پھینکتے ہیں تو وہ شیطان جل جاتے ہیں. یہ صرف جو ہے وہ آگ میں سے نکلی ہیں, جنات وغیرہ وہ جنات ہیں, ضرور ہیں. کبھی کبھی انسان کو دکھ بھی دیتے ہیں. جنات کے اندر مسلمان بھی ہیں یعنی مومن, اور جنات میں کافر بھی ہیں. وہ کافر جنات ہیں وہ بعض دفعہ انسانوں کو تنگ کرتے ہیں, دکھ دیتے ہیں. تو خدا تعالیٰ نے اس پرتھوی کے ارد گرد 300-350 مائل میں جو کور رکھا ہے اس میں ہمارے لیے بہت سی پروٹیکشن ہے. ادھر رہتی ہے زمین کے ایٹماسفیئر کے آجو بازو میں. یہ وہ اسپرٹس ہیں جو دنیا کے اندر یا تو آگھات کرتے ہیں, سوسائڈ کرتے ہیں, یا وہ لوگ کے جو 10 قسم کے کبیرہ گناہ کرتے ہیں, خدا تعالیٰ ان کو ایول اسپرٹ کی شکل کے اندر یہاں ایک قسم کی پنشمنٹ میں رکھتا ہے. یہ ڈیٹینشن کیمپ کے طور پہ ہیں. میں نے گناہ کبیرہ کی بات کی. مولانا امام سلطان محمد شاہ صلی اللہ علیہ نے 1894 میں یعنی آج سے 95 ایئرس پہلے, مولا کی دنیا بھانے عمر اس وقت لگ بھگ 18-19 برس کی تھی, مولا نے ایک چوپڑی سے کتاب لکھی, فارسی زبان میں لکھی اور کامڑیا حاجی کے سامنے بٹھا کے صاحب نے اس کو ڈسکس کروایا اور کامڑیا حاجی نے خود کی لیٹرز کے اندر مگر بھاشا سچی ہے جو کتاب بنائی اور پبلش کروائی. 75 پیج کی یہ بک ہے, اس کا نام ہے اصول و فروع دین. امام سلطان محمد شاہ کی فارسی زبان کی یہ کتاب 75 پیج میں سچی بھاشا میں لیکن خود کی سندھی لیٹرز کے اندر پرنٹ ہوئی, 250 کاپیاں مولا نے پبلش کروائی اور مولا جس کے اوپر راضی ہوا امام سلطان محمد شاہ نے ایک ایک کاپی ان کو دی اور فارسی زبان کی جو بعض کاپیاں تھیں تو ایران بدخشان سلمیہ وغیرہ یہ سائڈ میں بھیجی. بعد میں سلمیہ والوں نے اس کا عربک ٹرانسلیشن کیا. اس کتاب کے اندر مولا فرمایا کہ 10 گناہ ایسے ہیں کہ جو گناہ کبیرہ ہیں جو کبھی بخشے نہیں جاتے, یہ گناہ کبھی بخشے نہیں جاتے, چاہے تم کتنی بھی آج کی کرو کیسی بھی تم خدا کے حضور میں وینتی کرو. مولا فرمایا کبیرہ گناہ بخشے نہیں جاتے, اس کی سزا ملتی ہے. ان کبیرہ گناہوں میں سے میں چند بولتا ہوں, سب کی ضرورت نہیں. اس میں ایک یہ ہے کہ جو آدمی سوئسائڈ کرے یہ گناہ کبھی بخشا نہیں جاتا. دوسرا گناہ ہے کہ حضر امام کی بیعت کر کے جو آدمی توڑ دیتا ہے, مولا فرمایا اس کا گناہ کبھی بخشا نہیں جاتا اور اس کی تمام عبادت وغیرہ جل جاتی ہے, برباد ہو جاتی ہے. ایک اور گناہ جو امام نے لکھا تیسرا وہ یہ تھا کہ جو علم دینے والا تمہارا گرو ہے اس کی تم عزت کرو, اگر تم نے اس کو دکھ دیا تو یہ گناہ کبیرہ میں آتا ہے, یہ گناہ تمہیں کبھی معاف نہیں ہوگا. مولا فرمایا ایک گناہ یہ ہے کہ جس نے اپنے مات پتا کو دکھ دیا, دنیا میں جنم دینے والے کو جس نے دکھ دیا, وہ کتنی بھی عبادت کرے اس کا گناہ یعنی مات پتا کو دکھ دینے کا گناہ معاف نہیں ہوتا. اسی طرح سے مولا فرماتے ہیں کہ اگر کسی آدمی نے ایک معصوم انوسنٹ آدمی کے اوپر کوئی کھوٹا آروپ ڈال کے اس کو جیل میں یا لوگوں کے اندر بدنام کیا ہے, یہ ایسا اس نے کیا ہے, تو مولا فرمایا یہ گناہ کبھی معاف نہیں ہوگا. مولا فرماتے ہیں کہ اگر کسی آدمی نے زنا بالجبر کیا یعنی ایڈلٹری بائی زبردستی کی جس کو ہم انگلش میں ریپ کہتے ہیں, تو مولا فرمایا یہ گناہ کبھی معاف نہیں ہوگا. مولا نے فرمایا اس طرح سے کہ اگر کوئی شخص نے ودھوا کا یتیم کا غریب کا مال اپنے پاس ٹرسٹ میں رکھا اور وہ مال میں اس نے جس آنیسٹی کی, تو مولا کہتے ہیں یہ گناہ معاف نہیں ہوگا. ایسے مولا نے 10 گناہ کبیرہ کا ذکر کیا ہے, یہ گناہ کبھی معاف نہیں ہوگا. اس کے ساتھ ان گناہوں کے ساتھ پھر انسان کتنی بھی عبادت کرے یہ گناہ معاف نہیں ہوتا. پھر جب وہ آدمی مر جاتا ہے تو اس کی روح کو پکڑ کے اس ایٹماسفیئر میں کہ جو انسان کی یعنی زمین کے ایٹماسفیئر کے باہر کی جو جگہ ہے 300-350-400 میل میں, یہاں خدا تعالیٰ نے ایسے ٹینٹس رکھے ہیں. وہ دنیا کے ٹینٹ سے آپ کو کلپنا مت کرنا, میں تو آپ کو سمجھانے کے لیے کہہ رہا ہوں, اس کی کلپنا وہ تو آپ ادھر جا کے دیکھو تو پتا لگے. دنیا کے ساتھ اس کی کوئی ہم مثال دے نہیں سکتے, لیکن یہ روحیں اس جگہ ڈیٹین کی جاتی ہیں. پانچ ہزار سال تک یہاں ان کو رکھا جاتا ہے اور ان کو مار پڑتی ہے, ان کو خدا پنش کرتا ہے, سزائیں دیتا ہے. زمین کے اوپر جو اس کے سگے پھوپھی رہنے والے ہیں, جب یہ لوگ اس کے لیے دعا بندگی تسبیحات خیرات کرتے ہیں تو ان کو اس کا فائدہ ملتا ہے اور ان کی پنشمنٹ کم ہوتی ہے. اگر وہ بہت عابد تھے اس دنیا کے اندر اور انہوں نے ایسا گناہ کر دیا تو جب ان کا گناہ کی سزا پوری ہو جاتی ہے تو خدا ان کو واپس عبادت کا چانس دیتا ہے اور اس کو رحم کر کے اوپر لے جاتا ہے. یہ باتیں مجھے بتانے کی ضرورت اس لیے پڑی مومنوں کہ ہمیں معلوم ہونا چاہیے عبادت بیت الخیال کی عبادت کرنے والے کو یہ معلوم ہونا چاہیے کہ میرا ہر ایکشن جو ہے وہ کاؤنٹ ہوتا ہے, چاہے برا یا اچھا, ہر ایکشن کاؤنٹ ہوتا ہے. اس لیے گناہ نہ کیا جائے اس وجہ سے گناہ کی نالج ہونی چاہیے. تو وقت سن گناہ کی نالج ہونے کی وجہ سے ہم کو اپنے گناہوں سے بچنے کی سمجھ اور طاقت ملتی ہے. وہ لوگ کہ جو دنیا کے اندر اچھے ہیں, وہ لوگ کہ جو دنیا میں نیک ہیں, جب وہ گزر جاتے ہیں تو خدا تعالیٰ ان کو ان کے درجے کے حساب سے فرشتے بھیجتا ہے. کبھی معمولی پولیس والا آتا ہے اس کو لینے کے لیے, کبھی کوئی انسپکٹر کے درجے کا آتا ہے, اور کبھی ایسا بھی ہوتا ہے وی آئی پی ٹریٹمنٹ والا آدمی ہوتا ہے تو اس کے اچھے فرشتے خدا بھیجتا ہے. قرآن شریف میں خدا بھیجتا ہے کہ جو میرے مومن ہیں ان کے پاس ایسے فرشتے آتے ہیں ان کو موت کے وقت کہ دیکھ کے خوشی ہوتی ہے, خوبصورت ہوتے ہیں, حلیم ہوتے ہیں, بہت رسپیکٹ فل ہوتے ہیں, تو مومن ان کے ساتھ کمپنی میں جانے پہ خوش ہوتا ہے. پھر اللہ فرمایا کہ جو دنیا میں گنہگار اور کافر ہیں ان کے پاس موت کے وقت ایسے فرشتے آئیں گے کہ ان کو دیکھ کے وہ ڈر جائیں گے, اور خوف سے ان کے بدن میں سے بعض دفعہ گند نکل جاتا ہے. ڈر کی وجہ سے آدمی کا کبھی کبھی منہ تک نکل جاتا ہے, ڈر کی وجہ سے انسان بے ہوش ہو جاتا ہے, ڈر کی وجہ سے انسان کی آنکھیں اندھی ہو جاتی ہیں. بعض دفعہ شوق کی وجہ سے, ڈر کے شوق کی وجہ سے آدمی کے کان بہرے ہو جاتے ہیں. جب انسان کی موت آتی ہے جو غسل دیتے ہیں ان لوگوں کو بعض دفعہ پتا لگتا ہے, مگر ان سے سخت حکم ہے رسول اللہ کا کہ مردے کے عیب کو کبھی کسی کے سامنے ظاہر نہیں کرنا, وگرنہ خدا تم کو بڑی سزا دے گا. وہ لوگ کے جو میت کو نہلاتے ہیں وہ میت کی بہت سی ایسی خرابیاں جانتے ہیں, اگر انہوں نے کبھی منہ کھولا تو خدا ان کو بہت سزا دے گا. اس کے لیے حکم ہے کہ موت کے وقت میت کو نہلاؤ تو ننگا مت کرو, اس کے اوپر چادر ڈالو اور اندر ہاتھ ڈال کے صابن وغیرہ سے کلین کرو, مگر میت کو کبھی ننگا مت رکھو اور اس کو چادر سے جھانک کے اس کو غسل دو. کیونکہ موت کے وقت آدمی کی بہت سی ایسی چیزیں بن جاتی ہیں کہ جو عیب میں شامل ہیں, جیسا کہ میں نے آپ کو عرض کی کہ بعض جو اللہ کے حکم سے کہتا ہوں کہ جو مشرک کافر بدماش گنہگار ہوتے ہیں ان کی موت جو ہوتی ہے وہ پانی پیشاب کی جگہ سے نکلتی ہے, پاخانے کی جگہ سے روح نکلتی ہے. اعلیٰ درجے کے جو مومنین ہیں ان کے درجے کے حساب سے اگر وہ بہت نیچے قسم کے مومن ہیں تو آنکھوں میں سے ان کی روح نکلتی ہے, تھوڑے نیچے اتر کے آتے ہیں تو ناک میں سے ان کی روح نکلتی ہے, اور تھوڑے لوئر ہوتے ہیں تو منہ میں سے ان کی ہوا نکل جاتی ہے, اور نیچے آتے ہیں تو کانوں میں سے نکلتی ہے, اور یہ کانوں جو ہے کانوں میں سے نکلی ہوئی ایک قسم کی پنشمنٹ ہے, کان میں سے خون باہر آ جاتا ہے. اور یہ لوگ تھے جو سچ مچ خدا کے نزدیک پہنچے ہوئے نور کو پائے ہوئے جو لوگ ہوتے ہیں, ان کی جب موت آتی ہے تو انسان کے سر میں سل کے بالکل سینٹر میں سور جتنی ایک پیسج ہے, وہاں سے ان کی روح باہر نکلتی ہے. اتنی آسانی کے ساتھ رسول اکرم فرمایا کہ اگر مکھن کے اندر بال پڑا ہے اور اس کو تم نکالو تو کس آسانی کے ساتھ نکل آتا ہے, اور پھر رسول جھاڑ سے ڈالتے تم اس کو پھینکو تو اس کی تار تار سیدھا ہو جاتی ہے. اس طرح جو گنہگار لوگ ہیں ان کی روح اتنی مشکل سے نکلتی ہے کہ بہت دفعہ موتر یا پخانہ نکل جاتا ہے, کان میں سے خون نکل جاتا ہے. موت کے وقت سزا ملتی ہے گنہگاروں کو, موت کے وقت خدا کی رحمتیں اترتی ہیں عابدوں کو, اور بھاگ ایسے لوگ ہیں دینداروں کہ خود مولا ان کو لینے کے لیے آتا ہے, مولا آتا ہے, رسول اکرم آتے ہیں اماموں کی شکل میں, امام زمان کا نور ان کو لینے کے لیے آتا ہے. یہ حقیقت ہے, اگر ہم سمجھیں ہم کو یہ علم ہو رہے تو بیت الخیال کی بندگی کے اندر ہمیں بہت ایک قسم کی اویکننگ رہتی ہے, اور 23 گھنٹے عبادت کے ایک گھنٹے کے سوا باقی 23 گھنٹے دنیا میں یا گھر کے اندر ہم جو پکار کرتے ہیں हमारे आमाल अच्छे बनते हैं, हम तो इन बात की कॉन्शियसनेस रहती है कि मैं गुनाह न करूं, और मोमन जो है गुनाह करने से पहले देख जाता है, मोमन को गुनाह करने से पहले ही खबर पड़ जाती है कि ये चीज गुनाह है और मौला उससे बचा लेता है। बस छोटे मोमन होते हैं तो उनको गुनाह करते वक्त समझ में आती है तो वो आधा गुनाह करने से रुक जाता है, बच जाता है। बात ऐसे लोग होते हैं कि जिनको गुनाह करने के बाद ये फीलिंग होती है ओ मैंने अच्छा नहीं किया, पछतावा होती है, पछतावा होता है, ये स्टेज भी अच्छी है, अपने गुनाह की माफी चाहता है और गुनाह करने के बाद इसको फौरन समझ आ जाती है, ये स्टेज भी अच्छी है, समझ तक उसको एहसास होता है। लेकिन आम लोग गुनाह करने के बाद भी नहीं समझते, गुनाह करने के बाद भी उनको ये एहसास नहीं कि हमने गुनाह किया, और फिर कभी उनको कहा जाता है तो फिर भी वो इस चीज को कबूल नहीं करते, ये स्टेज बुरी है। फिर एक ऐसी स्टेज है कि इंसान को पता ही नहीं कि गुनाह क्या है, सवाब क्या है, अच्छाई क्या है, बुराई क्या है, वो कीचड़ के अंदर पड़े हुए एक कीड़े की तरह, एक मकोड़े की तरह जिंदगी गुजार देते हैं। हमारा मजहब जो है बातनी मजहब है, रूहानी मजहब है, नूर से भरा हुआ मजहब है, हमको हमारा मौला नूर की तरफ खींचता है और हमें बख्शिश देता है, रहमतें देता है, हमारा हाथ पकड़ता है, बच्चा गिर जाता है माँ उठा के खड़ा कर देती है, बच्चा गंदा हो गया माँ पकड़ के उसको धुला देती है, गुसल देती है, अच्छे कपड़े पहनाती है, एक रहीम प्यार करने वाली माँ की तरह हमारा मुर्शिद हमारा हाथ पकड़ता है और हमें ये इबादत के रास्ते पे चलाता है। ये बैतुल ख्याल का जो इसमें आजम है उसमें एनर्जी है, ये एनर्जी बहुत बड़ी है, ये एनर्जी आपको अंदर इतनी ताकत देती है कि आप खुद हैरान होते हैं। इस एनर्जी से आप अपनी बहुत सी कमजोरियों को काबू कर सकते हैं। मौला ने मना किया हमको कि तुम दुनिया के दुखों के वास्ते, दुखों को दूर करने के लिए अपनी दुआओं में इसमें आजम का वास्ता मत दो। दुनिया के दुख, दुनिया की मुसीबतें, दुनिया की चीजें, उनका तुम खुद सामना करो, उसको तुम उठाओ, पेशेंस रखो और उनसे लड़ने की कोशिश करो, मगर इसमें आजम को दुनियावी बातों के अंदर इन्वॉल्व न करो, सिर्फ अपनी रूहानी ताकत को बढ़ाने के लिए, अपने लेवल को ऊपर करने के लिए, मौला की रहमतें पाने के लिए और रूह को ताकत मिले इसके लिए यूज करो। और उसका बेस्ट टाइम इमाम के हुक्म से 4 और 5 बजे के अंदर है। लेकिन बात ऐसी मंडलियां हैं कि जिनके अंदर एक एक्स्ट्रा आवर इबादत करने के लिए मौला ने छूट दी है, मैं उसका जिक्र नहीं कर सकता। लेकिन अगर दिन के वक्त आप चलते चलते अपने इसमें आजम को अपने मन में याद कर रहे हैं, आपको याद आ जावे तो अच्छी बात है, मगर जानबूझ के बैठक नहीं करना दिन के वक्त, वो 4 बजे ही होती है, 4 और 5 बजे के दरमियान। मोमिनो, अगर आपको सचमुच इबादत का शौक है तो इबादत के तरीके सीखो, दिल को साफ करो, गुनाहों की चीजों से दूर रहो। हमको मालूम है कि गुनाह क्या है, अलबत्ता गुनाहों की फिलोसफी सब लोग नहीं समझते, मगर गुनाह है झूठ बोलना, किसी का माल खाना, किसी के ऊपर खोटा आरोप रखना, एक दूसरे की निंदा घीबत बदगोई करना, एक दूसरे को डाउन करने के लिए लोगों के साथ बातें करना, किसी को बदनाम करना या किसी के ऊपर और तरह की बदियां बुराइयां करना, जिसके अंदर हमारी बदनजरी भी है, मर्द औरत के ऊपर, औरत मर्द के ऊपर बद ख्याल करके, खराब ख्याल करके उसके साथ दोस्ती करना, बात करना, देखना, ये सब चीजें गुनाह पैदा करती हैं और ये चीजें हमारी आत्मा को नुकसान करती हैं। इबादत को उगने नहीं देती। एक बीज, कोई भी फल का दरख्त का आम ले लो, आम मैंगो का बीज लेके जमीन में रोप दो, खतर दो, पानी दो और फिर हर रोज उसको ये देखने के लिए कि ये उगता है कि नहीं उगता, तो वो तो कभी भी नहीं उगेगा। फिर ऐसा है कि दूसरी साइड ये है कि आपने उसको दो तो दिया लेकिन पानी नहीं दिया, खातर नहीं दी, तो वो सड़ जाएगा। पानी है वो दस्तवंद है और जो खातर है वो हमारे नेक आमाल हैं। उसको प्रोटेक्शन दो। एक आदमी जो इबादत करना चाहता है उसके अमाल अच्छे होने चाहिए, जानबूझ के गुनाह न करे। इंसानी नेचर में वीकनेस है, आदमी की ह्यूमन वीकनेस की वजह से कोई गुनाह हो गया तो मोमन जल्दी समझ जाता है, या मौला मेरे से गुनाह हो गया, तो रहीम है, रहम करने वाला, बख्श से मेरे गुनाह को। तो खुदा उसके पछतावे को इबादत समझ के उसके ऊपर रहम करता है। तीन वक्त की दुआ हमारी बराबर होनी चाहिए, जहां तक बन सके बराबर पंक्चुअल दुआ करो। अगर पंक्चुअलिटी नहीं आ सकती अपने किसी काम काज की वजह से, जैसे कि कोई रेस्टोरेंट चलाता है तो शायद वो पंक्चुअल ना हो सके, तो मौला ने उसका एक रास्ता बताया है। 7:45 दुआ का टाइम है ना, तुम जिधर भी हो अगर जमात खाने नहीं पहुंच सकते और तुम ऐसी जगह हो कि तुम दुआ नहीं पढ़ सकते, तो मौला कहते हैं उस वक्त दुआ को याद करके मुझे याद कर लो, और बाद में जब तुमको टाइम मिले, फुर्सत मिले तो दुआ पढ़ लो। लेकिन दुआ की रेगुलरिटी होनी चाहिए। जिस आदमी की दुआ की रेगुलरिटी नहीं, जिस आदमी की दर्शन बराबर नहीं, जिस आदमी का कैरेक्टर बराबर नहीं, जो आदमी जमात खाने नहीं आता, मोमिनों वो इबादत क्या करेगा? उसने तो इंजन में ना ऑयल डाला है ना पानी डाला है, उसका इंजन कभी स्टार्ट नहीं है। पैदल ख्याल की इबादत मोहब्बत और शौक की बात है, दिल में प्रेम होवे वो आदमी इबादत करे, और जब दिल में प्रेम होता है उसको मौला की तरफ प्रेम मोहब्बत और इज्जत होती है। मैं बहुत दफा वाजों में चौका करता हूँ जिसका असर बहुत कम है। मैं जानता हूँ कि मेरी वाजों को सुन के, इन बातों को सुन के बहुत थोड़े लोग अपने आप को सुधारते हैं, और कई तो ऐसे एडमेंट होते हैं कि वो सामना करते हैं और इन चीजों को नहीं मानते। बहुत मामूली बात है, बहुत इनसिग्निफिकेंट बात है, मगर इसमें बहुत बड़ा असर है। मैं हमेशा जमातों को कहता हूँ कि जमा खाने की बहुत इज्जत करो। आज 40 वर्ष से आहिस्ता आहिस्ता ये चीज बढ़ती जाती है कि लोग जमा खाने में लंबे पांव करके बैठते हैं, इबादत में भी और दूसरी जगहों के अंदर भी। इधर कोई आदमी नहीं, जमा खाना बिल्कुल खाली है, और आप जमात खाने में विजिट करने आए हो। उस वक्त तो जमात नहीं है ना, लेकिन फिर भी ये इमाम का घर है, इमाम इधर बैठा है। कभी भी जमात खाने के अंदर लंबे पांव मत करो, कभी नहीं करो। अगर आप नहीं बैठ सकते तो उठ जाओ, खड़े होकर वापस बैठ जाओ, बाहर चले जाओ, लेकिन जमात खाने में कभी लंबे पांव नहीं करना। कई लोग मेरे सामने दलील लाते हैं, सर सर सुल्तान मोहम्मद सर ने फरमाया जैसे तुमको ईजी लगे ऐसा बैठो। वो ईजी लगने का मतलब ये नहीं कि तुम मौला की डिसरिस्पेक्ट करो, उसका ये मतलब नहीं कि बेअदबी करो, उसका ये मतलब है कि इबादत में बैठने के बाद आसन है, इबादत में बैठने के लिए बाद पोस्चर है। उस पोस्चर में से जो 8-10 यू तो 84 पोस्चर है, योग के अंदर इबादत करने के लिए 84 पोस्चर है, लेकिन हमारे वास्ते 3-4 पोस्चर है जो काफी है। उन पोस्चर में एक तो सिर्फ खड़े होकर इबादत की जाए, ये भी पोस्चर है, और ऐसे कोई लोग ताकत वाले हैं कि जिनके पांव थक न जाने जवान हो गए तो वो खड़े होकर भी इबादत करते हैं। लेकिन आमतौर पे हमारी कॉमन प्रैक्टिस ये है कि हम क्रॉस लेग की तरह आमतौर पे लोग बैठे हैं। इस्लाम के अंदर इबादत का तरीका मालूम है क्या है? यूनिवर्सल तरीका नबी के हुक्म से, उसके पांव पीछे करके घुटने टेक के बैठे। नमाज की सूरत ये है, खुदा के दरबार में उस परवरदिगार आलम के सामने बैठे हो तो इतने हम्बल होके बैठो कि बात छोड़ दो, जितने हम्बल बन सकते हो। मौला फरमाते हैं कि तुम इबादत के अंदर दिल को खुला रखो और हम्बल बनो। अजर इमाम ने 4-5 जगह यह फरमान किया, हम्बल बनो। अब ये पांव लंबे करके तो क्या ह्यूमिलिटी है? क्या ये हम्बल बनने की निशानी है? नहीं, जिंदर वैसा कभी मत करो, मौला की इज्जत करो। अंदर अपने हलीमी और अपने आप को ऐसा समझो कि मैं कुछ नहीं, इतनी आजजी करो मौला के सामने कि आजजी करते करते आपकी आंखों में पानी आ जाए कि या मौला मैं बहुत गुनहगार हूँ, मौला मैं बहुत कमजोर हूँ, मैं तेरे दरबार में आया हूँ, मैं इबादत करने आया हूँ, यानी मुझे इबादत करनी है, तू मेरा हाथ पकड़, मेरे ऊपर रहम कर। और करते करते आप हर रोज इबादत करने से पहले 1-2 मिनट थोड़ा रिदम करो, आजिशी करो, विनती करो, दुआ मांगो, या मौला मेरे गुनाह है, मैं कमजोर हूँ, मुझे रास्ता दिखा, मेरा हाथ पकड़, इस तरह अर्जी करो, इस तरह अर्जी करो कि आपके सेंटीमेंट खड़े हो जाए, आपकी एमोशन उधर आवे, आंखों में से पानी आ जावे मौला के हुजूर में अर्जी करते करते। ये एक इबादत का भाग है, ये इबादत का एक पार्ट है कि हम हजरत इमाम के सामने रुजू करें, अपने गुनाह से नाराज होने हम खुद अपने ऊपर, हमें शर्मिंदगी आ जावे, हम शर्म से पानी हो जावे, तो ये इबादत इत्सेल्फ है। एक आसन ऐसा है जैसे मैंने बताया कि दोनों साइड में पांव आ जाए, एक आसन ऐसा है कि एक पांव दूसरे पांव से ऊपर आ जाए। इस आसन को बहुत इजी समझा जाता है। एक आसन ऐसा है कि दोनों पांव के जो तलवे हैं, पांव की जो नीचे का भाग है, सोल जिसको कहते हैं, ये दोनों ऐसे ऊपर आ गए, पांव के दोनों सोल ऊपर आ गए। ये बहुत मुश्किल बात है, हाथ उस वक्त सामने होने, बिल्कुल घुटनों के ऊपर और दोनों पांव के सोल ऊपर होने। मैं आवाज पूरी कर लू, मैं आपको ये तीन चार डिमोन्स्ट्रेशन करके बताऊंगा। ये आसन बहुत मुश्किल है, आदमी जो जल्दी थका देता है, लेकिन कभी आपने इसको मास्टर कर लिया तो आपके बदन के अंदर ब्लड का सर्कुलेशन इतना ईजी होगा और आपका नर्वस सिस्टम इतना रिलैक्स हो जाएगा कि आपको इबादत में ध्यान लगाने में बहुत ईजी पड़ेगा। मगर ये आसन डिफिकल्ट है, इसके लिए लंबी प्रैक्टिस चाहिए। और इस आसन के ऊपर अगर सचमुच आप बैठ गए तो आपके पांव में कभी खाली नहीं करेगी, पांव सोएगा नहीं, सर्कुलेशन स्टॉप नहीं होएगा और आपका ध्यान भी खराब नहीं होएगा। बहुत अच्छा आसन है लेकिन मोस्ट डिफिकल्ट है। एक और आसन है और वो आसन ये है कि दो पांव एक दूसरे के सामने खुले रहे, यानी राइट और लेफ्ट रहे, मगर क्रॉस लेग की तरह जोर से नहीं हिला करते। इसमें बहुत रिलैक्सेशन मिलती है, खासतौर पर जिनका शरीर वजनदार है और पांव बहुत मोटे हैं, उनके लिए यह आसन बहुत ईजी है। तो इस तरह से जो आसन है उनकी जरूरत है, अपनी पूछ को, अपनी जो स्पाइनल कॉर्ड है उसको बिल्कुल सीधा रखो, ऐसा ड्रूपिंग पोजिशन में मत बैठो, झुक के मत बैठो। हमारी जो स्पाइन है ये एक ट्यूब है, उसके अंदर से नर्वस सिस्टम की वायर जाती है। अगर हम इस तरह से बैठते हैं या ऐसा करके बैठते हैं तो हमारी जो रीढ़ की हड्डी है, स्पाइनल कॉर्ड, वो टेढ़ी हो जाती है या आगे चली जाती है, उसमें कर्व आ जाता है, बहुत सी नर्वस वायर जो है वो एक दूसरे के साथ झटती हैं। इससे इंसान को सुस्ती भी आती है, जल्दी थक जाता है और आदमी को ऐसा लगता है कि मेरी एनर्जी निकल गई। ये उल्टे का इंसान को टायर कम चीज है, रिफ्लेक्ट हो। सिवा कि आपको कोई बदन में तकलीफ हो गए तो भले आप दीवार का टेका लेते बैठो, मगर यूजुअली दीवार का टेका मत लो। मैं खुद भी ऊपर बैठता हूँ लेकिन इबादत में मैं 2-3 इंच आगे चले आता हूँ दीवार का टेका। खास कोई मकसद हो गए, पेट की बीमारी है या कोई और तकलीफ है बदन के अंदर, चलो टेका ले लो, लेकिन नॉर्मली इस तरह बैठो कि बगैर टेके के आप बैठ सको। गर्दन को सीधा रखो, जरा सा स्लाइट उसको एंगल दे दे, नीचा करो, ऐसा उसकी गर्दन मत रखो। और अपने हाथों को ऐसी पोजिशन में रखो कि आपके हाथ थक ना जाए, जिस तरह आपको चाहो। कई लोग हैं उंगलियों में ऐसा क्रॉस करके बैठते हैं या इस तरह से बैठते हैं, एक हाथ पकड़ के बैठते हैं, जरूर मैटर हाथों की उसके अंदर पोजिशन, लेकिन एज रहनी चाहिए। घंटा भर ऐसी पोजिशन हो गए उसमें कोई जल्दी से घड़ी से कभी पांव बदला जाए, कभी हाथ बदला जाए, कभी गर्दन टेढ़ी कर ले, अगर इसमें हमारा ख्याल चला गया तो हमारी सुस्ती नहीं लगेगी। अब 1 घंटे तक एक ही आसन पर बैठने के लिए आपको 2-3 बरस की प्रैक्टिस चाहिए, शायद तो जल्दी भी कर ले रहे। पहले 10 मिनट की प्रैक्टिस करो, 15 हो जाए, 20 हो जाए, 30 हो जाए, इस तरह से बरस 2 बरस में इंसान 1 घंटे की अपनी बैठक को, आसन को कायम कर सकता है। एक और चीज है और वो है नींदर। बाज दफा आदमी बहुत थका हो गए या रात का ही जागना हो गए तो उसको इबादत में नींद आ जाती, जरा सा झोंका आ जाता है। हजरत इमाम ने कहा है کہ کبھی تم کو عبادت میں نیند آ جائے تو سلامت کا تو بہت منع کرتے تھے, لیکن حضرت امام نے فرمایا کہ کبھی تم کو عبادت میں نیند آ جائے تو فکر مت کرو, یہ ہیومن ویکنیس ہے, مگر کوشش کرو دیندار کہ عبادت میں نیند نہ آوے. میں ایک اور امپورٹنٹ بات کہنی چاہتا ہوں, اگر سچ مچ آپ کو عبادت کرنی ہے نہ تو کرو اپنے دل میں کہ مجھے عبادت کرنی ہے, مجھے اس میں سے وہ مزہ لینا ہے تو جو پیروں نے اماموں نے اور واعظوں کے اندر دائیوں مشنریوں نے جماعتوں میں بولے ہیں جنانوں میں لکھا ہے, کیا چیز ہے وہ بھلا عبادت میں کیا مزہ ہے, اگر آپ کو یہ دیکھنا ہے تو اس کے لیے قیمت دو نا, اور وہ قیمت یہ ہے کہ آپ کی نائٹ لائف بند, آپ کو رات کو ڈانس پارٹی میں جانا ہے, کلبوں میں جانا ہے, پتے کھیلنے ہیں, یاروں سے گپ بازی کرنی ہے, اور رات کے 12-1 بجے تک آپ جاگتے رہو تو صبح عبادت تو نہیں ہو سکے گی, وہ قربانی کرنی پڑے گی. کبھی کبھی ایسا ہو جاتا ہے کہ آدمی کو رات کو کسی اور وجہ سے, کوئی نیکی وجہ سے, جمع کھانے کے اندر کوئی لمبی مجلس چل گئی اور آپ لیٹ پہنچے, یا کبھی کوئی ایسی اور اچھی بات جس میں کوئی گناہ نہیں, رات کا اجاگرا ہو گیا, تو ایسا کبھی ہو گیا تو ڈر نہ کرو, کوئی بات نہیں, ایک آدھ دفعہ ہوتا ہے, لیکن تو بھی مومن کا دل جلتا ہے کہ صبح عبادت میں خلل ہو گیا. مگر عبادت کرنے والے کو عبادت کرنے سے پہلے کم سے کم 5 گھنٹے کی نیند تو ملنی چاہیے, اور وہ 5 گھنٹے یہ ہے کہ آپ رات کو 10:30 بجے سوتے, 3:30-4 بجے اٹھو, آپ کو 5 گھنٹے کی نیند ملے گی. میں نے جتنی بھی باتیں آپ کو کہی ہیں دینداروں, میری عادت ہے مولا کے دربار میں کھڑا ہوتا ہوں, میں آپ کو سچ کہتا ہوں کہ جماعت کو میں نے کبھی اپنی آواز میں وہ بات نہیں کہی کہ جس پہ میں نے عمل نہیں کیا. مجھے کوئی حق نہیں ہے کہ میں دعا نہ پڑھوں اور جماعت کو کہوں کہ اللہ میرے دعا پڑھو, مجھے کوئی حق نہیں ہے کہ میں جماعت کو کہوں کہ اللہ میرے دسوند دو اور میں دسوند نہ دوں. اگر آپ نے 4-5 برس لگ لگا وداؤٹ اینی بریک آپ نے عبادت کی تو آپ کو ایسی چیزیں ملیں گی, ایسی انرجی ملے گی تو میں جس کو ڈیفائن نہیں کر سکتا, آپ میں ایک ایسی طاقت آ جائے گی کہ آپ کو تھکوڑا نہیں لگے گا, آپ کی ول پاور مضبوط ہو جائے گی, رات کو 2 بجے سو کے بھی آپ 4 بجے اٹھ سکو گے وداؤٹ اینی بیڈ افیکٹ آپ کی ہیلتھ کے اوپر, اور آپ اگر چاہو تو مہینوں کے مہینے آپ اجاگرے بھی کر سکو گے, آپ کو کوئی اس میں نقصان نہیں ہوگا. بدنی طور پہ, دماغی طور پہ, یعنی فزیکل اور مینٹل انرجیاں بھی بہت بڑھ جائیں گی, اور یہ تمام چیزیں آپ کی روح کے اوپر اثر کریں گی. عبادت بہت اعلیٰ درجے کی چیز ہے, اس کا شوق پیدا کرو. ہمارے مذہب کی سب سے اونچی چیز صبح کی بیت الخیال کی عبادت ہے, اور دن کے وقت بھی آپ کو اس کی وہ برکتیں ملیں گی, آپ کے بزنس میں, آپ کی فیملی لائف میں, آپ کی ہیلتھ میں, آپ کی لوگوں کے سامنے, سوسائٹی کے اندر, سوشل پوزیشن میں, آپ کے دل میں سے تمام قسم کی ٹیمپٹیشن, لالچ, لوبھ, گریڈ, پیار, یہ چیزیں نکل جائیں گی. آپ کو کسی نے گالیاں دی ہیں, آپ کو بالکل گرمی نہیں آئے گی, آپ کا کسی نے اپمان کر دیا ہے, آپ کو اس کی کوئی چیز خیال نہیں ہوئی. نہیں تو کیا ہوتا ہے, دنیا دار انسان بعض ایسے سینسیٹیو ہوتے ہیں, چھوٹی سی بات کے اوپر ان کو ایسا لگتا میرا اپمان ہو گیا, چھوٹی سی بات کے اوپر غصہ آ گیا, چھوٹی سی بات بری لگ جائے. عبادت آپ کے شوق ابزاربر کو مضبوط کر دے گی, بڑے بڑے کھڈے بھی آئیں گے تو بھی آپ کو اس میں زیادہ دھکا نہیں لگے گا, دنیا کی تکلیفیں بھی آئیں گے تو آپ کو پتہ بھی نہیں لگے گا کہ کیا ہوا. مولا فرمایا ان کو پرابلم ہوئیں گی, دکھ آئیں گے, چنتا ہوئے گی, لیکن تم دکھی نہیں بنو گے, یہ عبادت کی طرف اشارہ ہے. میں نے آپ کے پاس پاک یہ بولا کہ مالک جو ہے وہ ہمارے سے دور نہیں, جو گھٹ نرمل ہوئے ہمارا انتکرن اگر پاک ہے, صاف ہے, تو مولا دور نہیں, وہ اندر بستا ہے, لیکن اگر ایک آریسہ, ایک مرر اس میں کاٹ بھر گیا, یعنی اس کے پیچھے کی جو چاندی ہے اگر وہ نکل گئی تو اس میں سے منہ نہیں دکھتا, مطلب اس کا یہ ہے کہ اگر ہمارا گھٹ, ہمارا انتکرن گندا ہے, گنہ سے بھرا ہوا ہے, تو اس میں مولا کہاں سے آئے گا. یہ پاک کو یاد رکھو, عبادت کرو, نیک بنو, اچھے بنو, سارا دن کسی نہ کسی نام سے مولا کو یاد کرتے رہو, اس کے ذکر میں رہو, دنوں دنیا کے اندر مولا آپ کو اپنا نور عطا کرے گا. شکریہ, آباد رہو. بل آپ کی نیک امیدیں پوری کرے, حقیقت کی سمجھ دے دے, گناہ و بدیوں سے بچائے, شیطان کو ہم سے دور رکھے, مولا اپنی محبت دے دے, مولا اپنی رحمتیں دے دے, مولا اپنی بخشیشیں دے دے, عبادت بندگی کو مولا قبول کرے. مولانا حضرت امام آپ کو, آپ کی اعلیٰ اولاد کو دین و دنیا کی برکتیں نعمتیں دے دے, بخشیشیں دے دے, آپ کی جان مال آل اولاد آبی عزت روزی روزگار کمانی تندرستی میں برکتیں دے دے, ظاہر بات انتظار نصیب کرے. ایک ساتھ ہو صاحب تیرا شاہ کرم جہوے, شاہ فضل جہوے, ہم بندے دو ساریاں ملا کرو ستار یار.